नमस्कार, कार्यक्रममा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधाकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि करिब आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावसँग गरिएको कुराकानी सुन्छौ। उहाँसँग मैले सुर्खेत जिल्लामा रहेका कृषकहरूको समस्या समाधानका लागि संघले चालेको कदम र महिला कृषकका समस्या र समाधानको उपायका बारेमा कुराकानी गरेको छु। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
यहाँ अब यो जिल्ला कृषि सहकारी संघको अध्यक्ष भएर काम गरिरहनु भएको छ, जिम्मेवार वहन गर्ने मौका पाउनु भएको छ, कसरी लिनु भएको छ यसलाई?
यो एकदमै मैले चाहिँ यसलाई एउटा अवसरको रूपमा लगेको छु होइन। हुन त हरेक चाहिँ जिम्मेवारीमा केही अवसरहरू केही चुनौतीहरू बराबर नै आउँछन्। यसमा पनि अब एउटा महिला भएपछि एउटा घरदेखि नै सुरु भएको जिम्मेवारी एउटा चाहिँ जिल्लाको अध्यक्षसम्म आएर चाहिँ अहिले म त्यसमा नेतृत्व गर्न पाउँदा एकदमै खुसी छु होइन। र यो अवसर पनि एउटा त्यत्तिकै आएको होइन होइन, यो अवसरसम्म आउनमा धेरै चाहिँ सङ्घर्षहरू गर्न परेको अवस्थाले गर्दाखेरि अहिले त्यो ठाउँमा एउटा मलाई चाहिँ विश्वास गर्नुभयो, मलाई चाहिँ यो ठाउँमा मेरा चाहिँ पछाडि जुन चाहिँ सहयोगी शुभचिन्तक सहकारी कर्मी होइन सल्लाहकार सम्पूर्ण चाहिँ एउटा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ त्यो ठाउँमा पुर्याउनलाई उहाँहरूले दिएको साहस र मैले गरेको काम विभिन्न योभन्दा अगाडिका ठाउँहरूमा गरेको इमान्दारी तापूर्ण जिम्मेवारी त्यो सबैको मूल्याङ्कन गरेर अहिले जिल्लामा चाहिँ मलाई नेतृत्व दिएको छ र म आफूले एकदमै यसलाई एकदम इमान्दारीपूर्वक यसमा चाहिँ नेतृत्व गर्नमा कटिबद्ध भएर लागेकी छु।
अब कृषि भन्ने बित्तिकै अब सामान्यतया हामी कृषकको रूपमा चाहिँ हेर्छौँ होइन, अब यहाँ एक किसिमले कृषक त अहिले त रहनु भएन हुनुहुन्न होइन, यो कसरी चाहिँ यो यतातिर जिम्मेवारीको यो कसरी मिल्यो?
यस्तो हुन्छ, अब यो एउटा प्रक्रियाको कुरा हो होइन। हामीले चाहिँ कृषि सहकारी संस्था भनेर दर्ता गरेर सञ्चालनमा भइरहेको म त्यसको चाहिँ सञ्चालन समिति सचिवको रूपमा जिम्मेवारी पाइरहेको अवस्था होइन।
र
यो 68 दर्ता भएको संस्था हो र यो कृषि सहकारी संघमा आउनको लागि सर्वप्रथम त कृषि सहकारी संघ दर्ता हुन पर्यो पहिला होइन। त्यहाँबाट अब साधारण सभा होइन प्रक्रियागत रूपले गरेर अनि जिल्लाभरिका हामीसँग आबद्ध भएका सहकारीहरूबाट प्रतिनिधित्व भएर त्यो ठाउँमा अब चुनावी होस् या सर्वसम्मत होस् होइन तिनी सहकारी संस्थाका प्रतिनिधिहरूले पठाए भने त्यो ठाउँमा नेतृत्व गर्न पाइन्छ भनौँ न, अवसर मिल्छ।
यसरी बुझौँ, यहाँले 2068 सालदेखि नै एउटा सहकारी मार्फत कृषकहरूका लागि काम गरिरहनु भएको थियो, के गर्नुभयो नि त्यति बेला?
हामीले अब 2068 सालमा जुन एउटा कृषि होइन छिन्चु महिला साना किसान कृषि सहकारी संस्था भनेर छिन्चु गाविसलाई लिएर एउटा चाहिँ सहकारी संस्था दर्ता गरियो होइन। त्यतिखेर त्यहाँ कृषि सहकारी भने अलिकति कमै मात्रै थियो के, संख्यात्मक हिसाबमा 1-2 फाटाफुट्टा मात्रै थियो होइन। र के सोच आयो भने अब सबै महिलाहरू पढ्न बित्तिकै जागिर त पाउँदैनन् होइन, या पुरुषहरूको कुरा पनि त्यही हो, महिलाहरूको पनि अब हाम्रो चाहिँ देशमा एउटा बेरोजगारीको समस्या अत्याधिक छ, त्यसमा पनि अब महिलाहरू झनै पिल्सिनु भएको छ किनभने घरदेखि बाहिर जान पनि समस्या हुन्छ अनि विदेशी रोजगारीमा गयो त्यत्तिकै च्यालेन्जेस छ होइन। अनि एकदम तल्लो तहको महिलाहरू जो चाहिँ सहकारी क्षेत्र भनेको यस्तो क्षेत्र रहेछ कि जुनसुकै लेभलको महिलाहरू पनि त्यहाँ आएर एडजस्ट हुन सक्ने, त्यहाँ आएर आफ्नो पेसा व्यवसाय गर्न सक्ने,
सबै किसिमको
महिलाहरूलाई त्यहाँ चाहिँ एडजस्ट गर्न सक्ने भएको हुनाले हामीले एउटा 68 सालमा दर्ता गरेको कृषि सहकारी संस्था विशुद्ध रूपमा कृषकमा लागिरहनु भएको महिलाहरूलाई कृषिका माध्यमद्वारा उहाँहरूको आर्थिक अवस्था र क्षमता विकास र त्यहाँ भएका चाहिँ तपाईँको साधन स्रोतहरूलाई युज गरेर उहाँहरूको चाहिँ आर्थिक सशक्तिकरण गर्ने भनेर हामीले विनियममा त्यो कुराहरू राखेको कारणले गर्दाखेरि र महिलाहरू मात्रै हुनुहुन्छ हाम्रो सहकारीमा समथिङ हाम्रो 900 महिलाहरू हुनुहुन्छ, उहाँहरू 9 गाविस चाहिँ छिन्चु गाविसको 9 गाविसमा हामीले चाहिँ समथिङ 85-86 अहिले त 96 त्यति बेला त्यति थियो अहिले चाहिँ लगभग 96 समूह छ होइन ग्रुपहरूमा काम गरेको कारणले गर्दाखेरि हामी एकदम न्यून तहको महिलाहरू जो चाहिँ बिहान बेलुका मजदुरी गर्ने त्यसपछि गएर सानो आफ्नो करेसा बारीमा खेती लगाउने लगाउनेदेखि लिएर अलिकति व्यवसायिक रूपले केही गर्छु भनेर तरकारी फर्महरू गरिरहेका, खसी बाख्राहरू पालिरहेका, भैँसी चाहिँ पालिरहेका, गाईहरू पालिरहेका त्यस्ता किसानहरू र तरकारी बेचबिखन खरिद बिक्री गरिरहेका त्यस्ता किसानहरूलाई हामीले शेयर सदस्यको माध्यमद्वारा र उहाँहरूको चाहिँ व्यवसायको लागि त्यो गर्नको लागि उहाँलाई पुँजी पनि लगानी गर्ने भएको कारणले गर्दाखेरि हाम्रो त्यतातिर कृषितिर जोडिएको र उहाँहरूलाई सशक्तिकरण गराउने हाम्रो लक्ष्य भएकै कारणले गर्दाखेरि हामी त्यो क्षेत्रमा र त्यो पाटोमा जोडिन पुगेको।
महिला दिदी बहिनीहरूलाई समेटेर यहाँहरूले काम गर्नुभयो, त्यति बेला महिलाहरूका लागि कृषिमा चाहिने सहयोगहरू पनि यहाँहरूले समन्वयकारी भूमिका खेल्नुभयो।
एकदमै अब यो कस्तो हो भने कृषि सहकारी भन्न बित्तिकै यसको एकदमै बहुआयामिक क्षेत्र छ कि, कृषि भन्न बित्तिकै पशुपालन जोडिन्छ, अनि त्यसपछि गएर तपाईँको बजारीकरण जोडिन्छ, अनि त्यसपछि गएर तपाईँ बिउहरू जोडिन्छ, मलहरू जोडिन्छ। यो भएको कारणले गर्दाखेरि हामीले एउटा बचत ऋणको पाटो त एउटा छँदैछ, उहाँहरूले आमदानी गरेको पैसालाई कहाँ राख्ने भनेपछि सहकारीमा राख्ने कुरा त पाटो छँदैछ। अब त्यो मात्रै त्यो बचत ऋणको पाटोलाई बढाउनको लागि उहाँहरूको आयस्तर वृद्धि गर्नको लागि पनि केही न केही व्यवसायमा हामी कृषि क्षेत्रमा र तपाईँहरू कृषि सहकारी संस्थामा बसिसकेपछि यसको शेयर सदस्य भइसकेपछि तपाईँहरूले आफूले गर्ने पेसा व्यवसाय कृषिसँग सम्बन्धित हुनुपर्छ है भन्ने हिसाबले हामीले त्यो यसरी लियौँ र त्यस्तै किसिमको हामीले उहाँहरूलाई तालिम प्रशिक्षणदेखि लिएर उहाँहरूको चाहिँ क्षमता के हो त, उहाँहरूले सबै मान्छेले पशुपालन गर्न सक्दैन, सबै मान्छेले तरकारी खेती गर्न सक्दैन, उहाँहरूको आफ्नो क्षमताको कुरा हुन्छ, उहाँहरूले विगतदेखि गरिरहेको कुराहरू हुन्छ। त्यसै कारणले गर्दाखेरि हामीले एउटा सामान्य कृषकलाई बिस्तारै उहाँहरू त जुन चाहिँ एउटा करेसा बारीबाट सुरु भएको तरकारी खेती अहिले उहाँहरूले चाहिँ एउटा चाहिँ प्लटको रूपमा एउटा चाहिँ फर्मको रूपमा होइन अनि त्यसपछि पशुपालनले पनि त्यसरी नै वृद्धि विकास गर्दै अगाडि चाहिँ ल्याउने र अहिले यो चाहिँ 6-7 वर्षको अवधिमा आउँदाखेरि उहाँहरू एउटा आफ्नो खुट्टामा आफै उभिने र आफ्नो सशक्तिकरण र परिवारको सशक्तिकरण गर्नमा पनि उहाँहरूको क्षमता वृद्धि भएको छ र यो कार्यहरू पनि हाम्रो सहकारी मार्फत एउटा चाहिँ चेतना जगाउने यो हाम्रो विषयवस्तुभित्र रहन आउँछ।
सहकारी संस्थाको माध्यमबाट यहाँहरूले महिलाहरूलाई कृषक महिलाहरूका लागि यो 7-8 वर्षमा निकै राम्रो भूमिका खेल्नुभयो, त्यो भएपछि कृषक महिलाहरू हुनुभयो, त्यो यहाँहरूको सहकारी संस्थामा आबद्ध हुनुभएका महिलाहरू अहिले कृषक महिलाका रूपमा चिन्नुहुन्छ कि हुन्न चिन्छुमा?
कृषक महिलाहरूको रूपमा चिन्नुहुन्छ, जस्तै अब हाम्रो यो जिल्लाभरिको कुरा गर्छु मैले त होइन, म चाहिँ अब यो जिल्लाको अध्यक्ष भएको कारणले गर्दाखेरि जिल्लाभरिको कुरा गर्दाखेरि जिल्लामा अहिले 222 कृषि सहकारीहरू आबद्ध हुनुहुन्छ कि हाम्रो चाहिँ यो संघमा होइन, र उहाँहरूले गरेका कृषि महिलाहरूले नै नेतृत्व गरेका पनि लगभग थुप्रै चाहिँ यसमध्ये पनि 30-35 महिलाहरूले नेतृत्व गरेका कृषि सहकारीहरू छन् होइन जिल्लाभरि। अब यसको हेर्दाखेरि यसको चाहिँ त्यो चाहिँ अवस्था अहिले हेर्दाखेरि हिजोको जे थियो हिजोको अवस्था थियो महिलाहरू को हामी 7-8 वर्ष जुन अवस्था चाहिँ एउटा देखिरहेको थियौँ महिलाहरूको, उहाँहरू घरेलु हिंसाबाट पीडित, उहाँहरू आर्थिक चाहिँ हिंसाबाट पीडित, उहाँहरूको चाहिँ एक त उहाँहरूको शैक्षिक अवस्थाको अभाव यी सबै र उहाँहरू यो सबै परिबन्धमा परिरहेको र उहाँहरू एउटा चाहिँ आफ्नो स्वैच्छिक अधिकार के हो, मैले कुन ठाउँमा गएर के प्राप्त गर्न सक्छु र मेरो जिम्मेवारी के हुन सक्छ भन्ने कुरालाई पनि अलिकति त्यो बेलामा एकदमै न्यून थियो भने अहिले यो सहकारीहरूको माध्यमद्वारा सहकारीहरूको चाहिँ यो एकदमै चाहिँ तीव्र वृद्धि पनि भएको छ, त्यही अनुसारले केही कुराहरू अब संख्यात्मक मात्रै पनि वृद्धि भएको अवस्था छ र सबै ठाउँमा चाहिँ गुणात्मक वृद्धि भएको छ भन्न त सकिँदैन, तैपनि अहिले एकदम तुलनात्मक रूपमा हेर्दाखेरि सहकारीको चाहिँ विकास जुन किसिमले भयो त्यो अनुसार सबभन्दा बढी फाइदा भनेको महिलाहरूलाई नै भएको छ कि। महिलाहरू हिजो तपाईँको कुनै ठाउँमा कार्यक्रममा जाँदाखेरि उही तपाईँको जात्रा आउनु पर्ने अथवा कुनै चाहिँ त्यस्तो चाहिँ दसैँ तिहार आउनु पर्ने माइत जानको लागि त्यस्तो थियो भने अहिले त्यस्तो छैन, अहिले महिलाहरूलाई बढीभन्दा बढी चाहिँ सहकारीमा शेयर सदस्य हुने भनेको महिला, अनि सहकारीका विभिन्न खालका कार्यक्रमहरूमा महिलाहरूले अवसर पाउनु भएको छ, महिला शेयर सदस्य हुनुहुन्छ, जुन पुरुषहरू बस्ने महिलाहरू बस्ने तपाईँको चाहिँ दुइटै बस्न मिल्ने सहकारीमा पनि पुरुषहरूको वैदेशिक रोजगारीदेखि लिएर उहाँहरू बाहिर आमदानीको लागि जानुपर्ने भएको हुनाले पनि उहाँहरू शेयर सदस्य महिला नै हुनुहुन्छ होइन, त्यस कारणले पनि महिलाले त्यो संस्थाबाट बढीभन्दा बढी फाइदा लिने चाहिँ अवसर पाउनु भएको छ। अहिलेको चाहिँ मात्रै पनि हेर्ने हो भने यो स्थानीय तहको निर्वाचनलाई पनि हेर्ने हो भने महिलाहरू नै बढी मलाई लाग्छ 80% महिलाहरूलाई त्यही समूह ग्रुपबाट उहाँहरूको क्षमता अभिवृद्धि भएर अहिले चाहिँ नेतृत्व गर्ने स्थानसम्म
त्यही सहकारीमा लागेका महिला त्यही समूहमा लागेका महिलाहरू नै अगाडि
एकदम एकदम एकदमै।
अब सरस्वती हेर्दाखेरि अब जस्तो संघमा यहाँ अध्यक्ष हुनुभएको छ, यहाँ संघमा अब पहिला पुरुषको अघिल्लो वर्ष पुरुष अथवा कुनै वर्ष पुरुष भए पनि यो वर्ष महिलाको नेतृत्व छ भनेपछि पक्कै पनि महिलाहरूका लागि महिला कृषकहरूका लागि केही राम्रो हुन्छ भन्ने आशा महिला कृषकहरूले गर्नु पनि भयो होला र पहिला भन्दा अहिले अवस्था पनि फरक छ। स्थानीय निकायबाट स्थानीय तहमा छौँ हामी अहिले होइन, जुन ठाउँका कृषक हुन् त्यही ठाउँमा गएर सेवा सुविधा लिनुपर्ने, त्यही स्थानीय तहमा जानुपर्ने अवस्था पनि होला। यो समयमा पहिला भन्दा अहिले समन्वय गर्न उहाँहरूलाई सेवा सुविधाहरूमा यहाँहरूलाई सहयोग गर्न कतिको अप्ठ्यारो छ? यहाँ त जिल्लाकै रूपमा काम गर्नु पर्यो यहाँले होइन, अब छिन्चुको कुरा गर्न जाँदा भेरीगङ्गामा गर्नुपर्ने, वीरेन्द्रनगरको कृषकलाई सेवा गर्दा वीरेन्द्रनगरको नगरपालिकामा गर्नुपर्ने, यस्ता यस्ता अवस्थाहरू छन्, कसरी गरिरहनु भएको छ?
एकदमै अब एउटा सहकारीको प्रतिनिधित्व गरेर नेतृत्व गर्नु र जिल्लाभरिको गर्नुमा त एकदमै च्यालेन्ज र समयको हिसाबले पनि एकदमै व्यस्तता त हुन्छ नै होइन। तै पनि अब यसलाई मैले कसरी लगाएको छु भने, योभन्दा पहिला हाम्रो सङ्घ 2062 सालमा स्थापना हुँदाखेरि योभन्दा पहिला दुईजना अध्यक्ष हुनुहुन्थ्यो, पुरुष नै अध्यक्ष हुनुहुन्थ्यो होइन। त्यसपछि अब म चाहिँ अब दुई कार्यकाल अवधि उपाध्यक्ष भइसकेपछि त्यसपछि म अध्यक्षमा आएको होइन। यति बेला पनि एकदमै अलिकति सङ्घर्षपूर्ण तरिकाले जिल्लामा यहाँ पाँचवटा सङ्घ छन् होइन, पाँचवटा विषयगत सङ्घहरू, दुधको छ, त्यसपछि गएर तपाईँको बचत ऋणको छ होइन, अनि त्यसपछि कृषिको छ, अनि त्यसपछि गएर स्वास्थ्यदेखि लिएर यिनी विभिन्न होइन जिल्ला सहकारी सङ्घ नै छ सिङ्गो। अब यो सङ्घहरूमा पनि तपाईँको चाहिँ पुरुषकै नेतृत्व, अहिलेसम्म तपाईँको स्थापना भएदेखि जिल्लामा मलाई लाग्छ महिलाले नेतृत्व गरेको, महिलाले चाहिँ जिल्लाको सङ्घको नेतृत्व म नै पहिला जस्तो लाग्छ मलाई होइन। अनि बाहिरी जिल्लाहरूमा हेर्दा पनि जति हेर्यो 95% भन्दा पनि अझ बढी चाहिँ पुरुष नै हुनुहुन्छ। नेपाल अधिराज्यको हेर्यो भने पनि लघु पुरुष हुनुहुन्छ। तर सुर्खेत जिल्लामा यहाँ चाहिँ 12 चुनावी साधारण सभाबाट एउटा मलाई चाहिँ त्यस्तो किसिमको नेतृत्व प्रदान गर्ने एउटा चाहिँ अवसर आयो होइन। र यसमा म के भन्न चाहन्छु भने, केही कुराहरू त कस्तो हुँदो रहेछ भने, सबभन्दा पहिला आफूले खुट्टा टेक्ने कि नटेक्ने होइन, अरूले चाहिँ अरूले उठाएर लगेर राखिदिएकोले त्यहाँ काम गर्न सक्दैन के। मैले के एउटा कुरा गरेँ, मैले उपाध्यक्ष गरेँ, मलाई फेरि पनि चाहिँ अब त्यही चाहिँ पोस्टमा गरिसकेपछि फेरि म त्यही पोस्टमा एउटा पोस्टकै लागि गर्ने कुरो त आउँदैन होइन। मैले चाहिँ अगाडि बढ्नुपर्छ, अब म मेरो क्षमता विकास भइसकेपछि म अगाडि बढ्नुपर्छ, म जिल्लाकै रूपमा नेतृत्व गर्न सक्छु भन्ने पहिला मैले आफूले आफूलाई पहिचान गर्ने चाहिँ अवसर मैले त्यसरी चाहिँ लिएँ होइन। पहिचान गरिसकेपछि अनि अब अलिकति च्यालेन्ज पनि थियो, अहिलेसम्म पुरुषले गरेको, अब धेरै कुराहरू पुरुषवादी अझै पनि सङ्घ संस्था कार्यालयमा जाने हो भने पुरुष नै होइन चाहिँ तपाईँको चाहिँ प्रमुख हुनुहुन्छ होइन, त्यस्तो चाहिँ एउटा त नहोला। त्यही पनि अब एउटा महिलाले त्यो लिनुपर्छ है, महिला किन नलिने त, सहकारी संस्थामा 90% महिला सदस्य बन्न हुने अनि नेतृत्व लिने बेलामा अनि किन लिन नहुने त भन्ने कुरा भयो। अनि हामी त्यहाँ आउनु भएको महिला दिदी बहिनीहरूले पनि कसरी लिनुभयो भने, यसचोटि त महिला चाहिँ हुनुपर्छ, अध्यक्ष हुनुपर्छ म्याडम होइन, तपाईँ चाहिँ हुनुपर्छ, तपाईँहरूलाई जसरी हामी साथ दिन्छौँ तपाईँ चाहिँ गर्नुहोस्, तपाईँ पहिला आफू तयार हुनुहोस् भन्ने कुराहरू गरिसकेपछि मैले पनि किन नहुने त, यति साथीहरू सहयोग गर्नुहुन्छ भने हुनुपर्छ, साथीहरू हुनुहुन्छ, पूर्व अध्यक्षहरू हुनुहुन्छ, उहाँहरू मलाई सल्लाह सुझाव दिनुहुन्छ होइन भन्ने हिसाबले मैले चाहिँ एउटा आँट गरेर म जिल्लामा आएँ। अहिले म लगभग म चाहिँ पुसदेखि होइन नयाँ कार्य अवधि लिएको हो होइन, अहिले पुसदेखि यता मैले आफ्नो मूल्याङ्कन, मैले सो मूल्याङ्कन पनि आफ्नो गर्ने गरेको छु होइन। हिजो गत वर्षमा मैले एउटा त्योभन्दा तलको चाहिँ पोस्टमा उपाध्यक्ष हुँदाखेरिको मेरो चाहिँ त्यो एउटा एक्टिभ र अहिलेको एक्टिभ के होइन त्यो चाहिँ हेर्दाखेरि, गत पनि मैले त्यो आफ्नो चाहिँ उसमा काम चाहिँ त्यस अनुसार नै एकदम गरेको र अहिले पनि एकदमै, अब हिजो अध्यक्षले गर्नु हुन्छ होला, अध्यक्ष म भन्दा माथि हुनुहुन्छ, उहाँले चाहिँ गरिहाल्नुहुन्छ नि भन्ने हुन्थ्यो कि। अब अहिले जब चाहिँ म माथि आइसकेपछि अहिले मलाई कस्तो लाग्छ भने, सबैभन्दा महत्त्वपूर्ण चाहिँ मैले जिल्लाको चाहिँ यो नेतृत्व लिएको कारणले गर्दाखेरि मेरो लागि चाहिँ यो हुन यो हो होइन, मैले त्यहाँ टाइम दिनपर्छ र मैले विभिन्न ठाउँमा कोअर्डिनेसन गर्नपर्छ, मैले पुरुष भएको ठाउँमा नजाने, महिला भएको ठाउँमा जाने भनेर मैले यसरी चाहिँ लैङ्गिक हिसाबले हेर्नु हुँदैन भनेर मैले सबै ठाउँमा सबै स्थानीय तहमा योभन्दा पहिला नयाँ बजेट आइसक्यो, योभन्दा पहिलाको चाहिँ उसमा पनि मैले नवै तहसँग कोअर्डिनेसन गरेर मैले चाहिँ कार्यक्रमहरू त्यही ठाउँको सहकारीहरूको क्षमतागत विकासको लागि मैले चाहिँ कार्यक्रमहरू पेश गरेँ होइन। त्यहाँ चाहिँ कति ठाउँ स्थानीय तहबाट त उहाँहरूले हो हाम्रो लागि यो कार्यक्रम चाहिँ यहाँका सहकारीहरूको प्रबन्धनको लागि हो भनेर हामीसँग सहकार्य पनि गर्नुभयो र हामीले कार्यक्रम पनि चलाउन सफल भयौँ, विभिन्न खालका होइन क्षमता विकासका कार्यक्रमहरू चलाउन सक्यौँ। त्यसपछि गएर हामीले माटो परीक्षणहरूको शिविरहरू चलाउन सक्यौँ अनि त्यसपछि गएर तपाईँको चाहिँ यो रासायनिक मल न्यूनीकरण गर्ने र यो अहिलेको अर्ग्यानिक खेतीलाई कसरी चाहिँ यसलाई बढावा दिन सकिन्छ, यसको बारेमा कसरी चेतना जगाउन सकिन्छ, अब कर्णाली प्रदेशलाई अर्ग्यानिक गराउने भन्ने कुराहरू घोषणा भइसकेको छ। यो सरकारको लक्ष्यलाई पनि लक्ष्य सङ्घको लक्ष्यसँग एडजस्ट गरेर र सहकारीहरूसँग गरेर कसरी काम गर्न सकिन्छ भनेर मैले आफ्नो तहबाट स्थानीय तहका नगरपालिका गाउँपालिकादेखि लिएर होइन त्यसपछि गएर प्रदेश मन्त्रालय यिनीहरूसँग त्यो कार्यालय जो चाहिँ सम्बन्धित कार्यालय हाई भ्यालु होइन प्रधानमन्त्री आधुनिकरण यस्ता चाहिँ कार्यालयहरू र बेला बेलामा हुने चाहिँ विभिन्न खालका चाहिँ एउटा गोष्ठी अन्तर्क्रियाहरूमा पनि मैले यो किसानहरूको विषयमा चाहिँ आफ्ना चाहिँ बहस छलफलहरू त्यहाँ चाहिँ राख्ने र गरेकी छु र मलाई आशा छ मैले जुन एउटा काम गरिरहेको छु यो काम मैले मैले चाहिँ गर्न सक्छु र मेरो पछाडि साथ दिनेहरू पनि थुप्रो हुनुहुन्छ र सिङ्गो चाहिँ यो उसलाई लिडिङ गर्नको लागि र यो कृषि क्षेत्रको विकासको लागि मैले आफूले जाने बुझे जति र मैले सबैको सरसल्लाह सहयोग लगेर म अगाडि बढ्छु भन्ने मलाई चाहिँ दृढ विश्वास छ।
अब सुर्खेत जिल्लामा यहाँले नजिकबाट बसेर काम गर्दाखेरि सहकारी संस्थामा लागेका कृषक महिलाहरूका समस्या चाहिँ के रहेछन् पुरुष र महिलामा हेर्दाखेरि?
अब यो सुर्खेत जिल्ला भनेको यो कस्तो छ भने अब तपाईँको हावापानी र मौसमको हिसाबले कृषि योग्य जमिन चाहिँ यो क्षेत्र छ के जमिन छ यहाँ तपाईँले जुनसुकै ठाउँ यस्तो छैन कि जहाँ तरकारी खेती नहोस् जहाँ चाहिँ खाद्यान्न बाली नहोस् होइन त्यस्तो चाहिँ सुक्खा ठाउँ यो कुनै पनि छैन। खेती गर्न चाहनुहुन्छ जुन चाहिँ उसले चाहिँ स्तरको मान्छेहरूले खेती गर्न चाहनुहुन्छ उहाँहरूको जमिन छैन। अब भाडामा लिएर खेती गर्दै हुनुहुन्थ्यो त्यो जग्गा चाहिँ पनि अब तपाईँको जग्गा धनीले बेचिरहनु भएको छ बाटो हाल्नु भएको छ अब प्रदेशको राजधानी भयो होइन अनि तपाईँको चाहिँ बढी मूल्यमा बिक्री भइरहेछ त्यसरी चाहिँ मान्छेलाई फाइदा त यताबाट हुन्छ भनेर तपाईँको चाहिँ खेती योग्य जमिन चाहिँ दिन प्रतिदिन किता गाड्नु। अनि अर्को कुरो के छ भने जति बचेको जमिन छ जतिमा चाहिँ उहाँहरू चाहिँ किसान एकदमै वास्तविक किसानहरू जो हुनुहुन्छ उहाँहरूले खेती गर्न चाहिरहनु भएको छ। अब यो खेती गर्दाखेरि पनि के हुँदो रहेछ भने खेती भन्ने कुरा एउटा कुरासम्म मात्रै जोडिँदो रहेछ। खेती गर्नलाई जमिन पनि चाहियो मल पनि चाहियो गुणस्तरीय बिउ पनि चाहियो अनि तपाईँको टेक्निकल सपोर्ट पनि चाहियो। अब यो सबै कुराहरूलाई हेर्दाखेरि अब तपाईँको सिँचाइ चाहियो यो सबै कुराहरूलाई हेर्दाखेरि के छ भने तपाईँको कृषि भनेर जुन अहिले त अब सबै कुराहरू स्थानीय तहमा गइसकेको अवस्था छ कृषिलाई जति चाहिँ हिजो विगतमा बरु 15% कृषिलाई भने छुट्याइन्थ्यो त्यो 15% कृषिमा नै छुट्याइन्थ्यो तर अहिले के छ भने त्यो पर्सेन्टको कुनै हिसाब पनि छैन। कृषि भनेर एउटा तपाईँको चाहिँ नामको मात्रै दुई चार चाहिँ तपाईँको चाहिँ कुन्टल दुई चार चाहिँ कुन्टल चाहिँ बिउहरू वितरण गरेर कृषि हुन त सक्दैन नि
तर स्थानीय तहले गर्दाखेरि हामी यति गर्यौँ भनेर चाहिँ देखिने भयो तर उपलब्धि
छैन कि जस्तै तपाईँको अब हिजो कृषि विकास कार्यालय थियो हिजोको कुरा गर्ने हो भने होइन गर्नै पर्छ अलिकति विगत कृषि विकास कार्यालयले कमसेकम कृषिकै बारेमा के छ कसो छ अब चाहिँ कति उपलब्धि भयो कति चाहिँ अब उपलब्धि टार्गेट राख्ने हो र हिजोको भन्दा आजको समस्या के हो त्यो बारेमा एउटा चाहिँ विगत वर्षदेखि नै लामो समयदेखि नै उसले त्यो एउटा क्षेत्र सम्हालिरहेको थियो अब यो सबै अरू कहाँ गयो स्थानीय तहमा गइसक्यो। अब स्थानीय तहमा गएर एउटा कृषि प्राविधिक हुनुहुन्छ त्यहाँ होइन मुस्किलले चाहिँ एक दुईवटा दुई चारवटा भोलिन्टियर भाइ बहिनीहरू हुनुहुन्छ एकजना बस्नु भएको छ उहाँ चाहिँ एउटा माटो विज्ञले फलफुलको पनि उहाँ नै बिगे त्यसपछि तरकारी बाली बिगे पनि उहाँ नै माटो बिगे पनि उहाँ नै होइन त्यसपछि माछा बिगे पनि उहाँ नै भनेपछि त यो त बिगे चाहियो नि त तरकारीको चाहिँ यो उसको बिगे चाहियो फलफुलको बिगे चाहियो अन्न बालीको बिगे चाहियो माटोको बिगे चाहियो त्यतिकै त कृषि त तपाईँको फल्दैन। अब हिजोकै तपाईँ परम्परागत रूपले आफूलाई मात्रै जति चाहिँ फल्यो त्यति उत्पादन भयो त्यति खाएर ठिक छ भन्ने हो भने त हुने भयो नत्र भने हामीले आधुनिक कृषिबाट क्रान्ति गर्ने कृषिबाट तपाईँको चाहिँ भोलिका दिनमा चाहिँ समृद्धि गर्ने भन्ने नारा ल्याउँदै गर्दाखेरि एउटा कोठामा एकजना व्यक्तिलाई सम्पूर्ण जिम्मेवारी लिएर बस्नुहोस् भनेर चाहिँ तपाईँको चाहिँ एकजना कृषि चाहिँ प्राविधिक एकजना चाहिँ राखिदिएर त्यो समृद्धि हुन सकेका छैन होइन अनि उहाँहरूले पाउने जति ऊ पनि अहिले त्यसरी पाएको अवस्था छैन कि हिजो बरु किसान एउटा कृषि कार्यालयबाट यो फलानुको यो हलानुको भन्ने कुनै किसिमको त्यस्तो चाहिँ तपाईँको चाहिँ हुँदैन थियो यो चाहिँ उहाँहरूले चाहिँ आफ्नो हिसाबले आफ्नो कर्मचारीको हिसाबले एउटा चाहिँ वितरण हुन्थ्यो भने अहिले त्यहाँ पनि अहिले कस्तो भइरहेछ भने तपाईँको चाहिँ जसले पाउनु पर्ने हो त्यो व्यक्तिले नपाइरहेको अवस्था तर किसान त हो नि त एक पोका बिउ लिनको लागि फ्रीमा बाँडिया छ भन्ने सुन्यो भने त एउटा कर्मचारीले पनि गएर लिएको छ एउटा चाहिँ तपाईँको व्यापारले पनि गएर लिएको छ एउटा चाहिँ तपाईँको अलिकति माथिल्लो अवस्थाको चाहिँ उसले लिएको छ को त वास्तविक किसान किसान पहिचान त हुनु पर्यो नि त निम्न किसानको हो मध्यम वर्गीय किसानको हो अनि त्यसै ठुला किसानको यो वर्गीकरण गरेर अनि त्यही अनुसारको चाहिँ उहाँहरूलाई बिउ वितरण गर्ने उहाँहरूले कति क्षेत्रमा लगानी लगाउँदै हुनुहुन्छ उहाँहरूले उत्पादन गरेको तपाईँको क्षेत्रले कति चाहिँ मार्केटमा चाहिँ वितरण हुन्छ कति चाहिँ मार्केटले चाहिँ उहाँहरूले उत्पादन गरेको चिज पाउँछ होइन त्यो आधारमा चाहिँ अब बिउ वितरण गर्न पर्यो कि अब त्यो नभएर
यस्तै यस्तै कुरामा आवाज उठाउन र किसानहरूकै हक अधिकारको लागि बोल्नको लागि तपाईँहरू हुनुहुन्छ तपाईँहरूले कसरी चाहिँ समन्वय गर्नुहुन्छ उहाँहरूलाई कसरी झकझक्याउनुहुन्छ र अब अघिल्लो वर्ष त बितिहाल्यो यो वर्षको नयाँ कार्यक्रमका लागि कृषिलाई के गर्नुभयो भन्ने कुरा पनि कृषकहरूको आशा हुने होला कतिको आउनुहुन्छ कृषकहरू समस्या ल्याएर यस्तो भयो हामीलाई यस्तो गरिदिनु पर्यो भनेर
अन्तर्क्रिया कार्यक्रम पनि भर्खरै मात्र गरेका थियौँ होइन कृषि क्षेत्रको विकासको लागि सरकारहरूको भूमिका भनेर यही 12 गते नै असारको गरेका थियौँ त्यहाँ चाहिँ हामी सम्पूर्ण किसानहरूलाई त्यसपछि गएर सरकारवाला संघ संस्था निकायदेखि लिएर तहलाई बोलाएर चाहिँ त्यो कार्यक्रम गरेका थियौँ अब त्यहाँ पनि उहाँहरूले एकदमै गुनासो राख्नुभयो होइन त्यहाँ चाहिँ सम्बन्धित कार्यालयसँग यहाँ कस्तो भइदिएछ भने तपाईँको चाहिँ मैले अघि पनि भने होइन किसानहरूको पहिचान हुन नसक्नु र किसान परिचय पत्र जुन एउटा लागू योभन्दा पहिलाको सरकारले गरेको छ त्यसको चाहिँ कुनै चाहिँ भ्यालु छैन के। अब उहाँहरू 5,000 किसान परिचय पत्र सुर्खेतमा वितरण भएको छ, एकजनाले त्यो किसान परिचय पत्र ल्याएर आउँदैन, अनि त्यो किन लगेको त्यो पनि थाहा छैन। किसान परिचय पत्रले लिएर के फाइदा भयो अथवा केका लागि सरकारले वितरण गरेको त्यो गरेपछि के छुट पाउँछ भन्ने पनि त्यो पनि कुनै उल्लेख भएन। अब नामका लागि एउटा चाहिँ नामका लागि नामै जस्तो त्यो एउटा कार्यक्रम ल्याएर सरकारले लागू गरिदिने। अब यो समस्याहरू तपाईँको समाधान गर्नलाई हामीले चाहिँ धेरै यसको पनि समस्या समाधानको पनि धेरै चरणहरू धेरै छ। अब हामीले भनेको के हो भने यो जिल्लामा किसानहरूले पाउने सेवा सुविधाका लागि हामीले सम्बन्धित क्षेत्रमा पैरवी गरेर आवाज उठाइदिने किसानहरूको यो हो अहिलेको समस्या तत्कालीन यो छ र यो समाधानको लागि हजुरहरूकोबाट पहल के हो त। अब हामी भनेको त एउटा न्यायिक निकाय अब तपाईँको नियमन गर्ने निकाय त होइन, हामी त एउटा आज अब तपाईँको मलको कुरा छ, अब मलको कुरा त सम्बन्धित निकायले हेरिदिनु पर्यो नि त। किसानहरूले असार 15 मल पाएन भने होइन त्योभन्दा ठुलो समस्या र चुनौती के हुन सक्छ उहाँहरूको लागि, बिउ बढेर यति ठुलो भइसकेको छ। अब यस्ता समस्याहरू यो चाहिँ एउटा देशभरिकै किसानको यो आइरहने न्युज पनि हो, मल पाएन र तपाईँको गुणस्तरीय बिउ नपाउनु किसानका समस्या। अब यहाँ हेर्नुहुन्छ भने तपाईँको आलुको बिउ यहाँ हाम्रो किसानले उत्पादन गरेको आलुको बिउ कोलपुरको चाहिँ तपाईँको कोल्ड सेन्टरमा गएर त्यहाँ चाहिँ एकदमै चाहिँ उहाँहरू राखिरहनु भएको हुन्छ होइन, त्यहाँ पैसा तिरेर भाडा तिरेर राखिरहनु भएको हुन्छ बिउको लागि भनेर, तर यहाँ बिचमा आइदिन्छ इन्डियाको बिउ आइदिन्छ। हेर्नुहोस् अब तपाईँको इन्डियाको बिउ सस्तोमा आइदिएपछि मान्छेले त यो सामान्य किसानले यो राम्रो हो कि नराम्रो भनेर पहिचान गर्न सक्ने क्षमता त छैन, उहाँलाई त सस्तो चाहिएको छ, अब लगेर त्यही बिउ चाहिँ लगाइरहनु भएको छ। यहाँको तपाईँको 80% भन्दा बढी मार्केट भारतीय बजारले लिएको छ के, यो एकदम समस्याको विषय हो होइन। अब तपाईँको चाहिँ यहाँ उत्पादन गरेका चिजहरू अब अहिले त झन् अब अर्ग्यानिक चिज उत्पादन गर्ने भनेर एउटा घोषणा पनि भइसकेको छ, अब अर्ग्यानिक चिज उत्पादन गर्नको लागि तपाईँको विधि प्रक्रिया र त्यो चाहिँ के हो
प्राविधिक ज्ञान चाहिँ दिनु पर्यो,
त्यो दिनु दिन त पर्यो नि त होइन, त्यो अभाव छ।
कृषक महिलाहरू हुनुहुन्छ नि, कृषक महिलाहरूले दुःख गर्ने, खन्ने, गोड्ने, मल हाल्ने, सबै गर्ने, फलाउने पनि र बजारमा डोकोमा ल्याएर अथवा अरू केही गरेर ल्याएर बेच्ने पनि, तर पैसा बुझिसकेपछि गएर त्यो पैसालाई आफैले प्रयोग गर्न सक्ने स्थिति छ कि छैन, के छ अवस्था?
हिजोको तुलना जुन चाहिँ एउटा महिलाहरू हिजो पनि एउटा कृषक एउटा भनौ न पुरुष भन्दा बढी होइन 7-8 घन्टा बढी नै काम चाहिँ गर्ने महिलाहरूको चाहिँ एउटा हिजोदेखिकै त्यो एउटा भनौँ न छ आइरहेको छ चलन होइन। अहिले पनि महिलाहरूको कामको चाहिँ गणना गर्दा घरभित्र बारीमा त्यसपछि गएर बाहिरको अहिले त अलिअलि महिलाहरू चाहिँ सचेतीकरण हुनुभएको छ, समूह संस्थाको पनि नेतृत्व गर्नुहुन्छ, त्यो टाइमलाई जोड्दा उहाँहरूलाई चाहिँ एकदमै बढी नै श्रम गर्नुभएको छ होइन। र हिजो जुन थियो एउटा सामान्य चाहिँ तपाईँको आम्दानी नभएपछि नगरेपछि खर्च गर्ने अधिकार पनि अलिक कमै हुँदो रहेछ क्या, महिलाहरूको हिजो त्यस्तो आमदानी गर्ने थिएन नि त होइन। अब कोही अब अलिकति सशक्त महिलाले जागिर खानुहुन्थ्यो होला, अलिकति अलिक कम चाहिँ भनौँ न अब आफ्नो व्यापार व्यवसाय गरेर जति चाहिँ तपाईँको आफ्नो भनेअनुसार खर्च गर्न पाइन्छ, अब मागेर ल्याएको पैसा त जथाभावी खर्च गर्न पनि मिलेन। र अहिले महिलाहरू हिजोको तुलनामा अहिले महिलाहरू जुन चाहिँ एउटा समूहबाट ऋण लिनेदेखि लिएर संस्थाबाट ऋण लिएर र आफ्नो उत्पादन गरेका चिजहरू बिक्री वितरण अनि त्यसपछि गएर आफै सो चाहिँ एउटा सशक्त भएर म तिर्न सक्छु भन्ने चाहिँ एउटा चाहिँ क्षमतामा ऋण लिने अनि त्यो ऋणलाई लगानी गर्ने विभिन्न व्यवसाय गर्ने र त्यसबाट चाहिँ जुन उपलब्ध हुन्छ त्यो पैसालाई उहाँले कुन ठाउँमा मेरो छोरालाई कति छोरीलाई कति होइन अनि मेरो ब्यालेन्स कति अनि मेरो आफ्नो लागि खर्च कति भनेर त्यो चाहिँ अहिले चाहिँ त्यो क्षमता उहाँले राख्नुहुन्छ
कि। महिलाहरूको आर्थिक सशक्तिकरण चाहिँ राम्रो छ भन्नु पर्यो। अब सरस्वती हेर्दाखेरि सामाजिक रूपमा अहिले कस्तो पनि कुरा निस्किँदो रहेछ भने धेरैवटा समूहहरू खुले, धेरै समूहमा महिलाहरू आबद्ध हुनुभयो र धेरै ठाउँको समूहबाट ऋण लिने अनि यताको ऋण लिने उता तिर्ने उताको ऋण यता तिर्ने र यी बीचका ब्याजहरूले गर्दा कहीँ कतै महिलाहरूको आर्थिक अवस्था कमजोर पो छ कि भित्री रूपमा हेर्दा बाहिर सशक्त देखिए पनि भन्ने प्रश्न पनि उठिरहेछ, यसलाई कसरी हेर्नुहुन्छ?
यो चाहिँ अब केही समस्याहरू नभएका होइनन् होइन, समस्याहरू छन्। कस्तो भयो भने हिजो पुरुषवादी समाजबाट 81 महिलाहरू अहिले आर्थिक कारोबार र आफूले कमाएको पैसालाई आफूले खर्च गर्ने जुन एउटा पहुँचमा पुग्नु भएको छ होइन, त्यो पहुँचमा पुग्दाखेरि अलिकति केही नियम कानुन र त्यो चाहिँ अलिकति नजानेको हो कि भन्ने पनि भएको छ। अर्को कुरा भन आम्दानी भन्दा अलिक बेसी खर्च गर्ने के त्यति पनि त्यो पनि एउटा कुनै कुनै महिलाहरूमा त्यो पनि एउटा आएको छ होइन। र अर्को कुरा चाहिँ यहाँले भनेको जस्तै समूह संस्थाहरू एकदमै समूह संस्थाहरू नभई पनि भएको छैन होइन। अब तपाईँको जति समूह संस्थाहरू सहकारीहरू र यस्ता चाहिँ सशक्तिकरणका चाहिँ विभिन्न किसिमका एनजिओ आइएनजिओहरू जुन एउटा यो देशमा भित्रिएको छ त्यति केही फाइदा र केही बेफाइदा त पक्कै पनि छन्, तर मलाई लाग्छ बेफाइदा भन्दा पनि फाइदा नै बढी छन्। हिजो महिलाहरूलाई 81 कसैले तालिम दिनको लागि काठमाडौँ पठाउँदैनथ्यो, नेपाल सरकारले पैसा तिरेर कुनै काठमाडौँ कुनै कुनै ठाउँमा क्षमता विकासको लागि पठाएर अहिले महिलाको अवस्था यहाँसम्म आएको होइन। एउटा यिनै सङ्घ संस्था क्षमता यिनी पनि हुन त यिनी पनि नेपाल सरकारकै एउटा निधि विधि भित्र रहेर दर्ता भएर सञ्चालन भइरहेका हुन्, तर एउटा सहज रूपले गाउँ गाउँमा पहुँच पुर्याइदियो के जुन एउटा एकदम यसमा मैले के राखिहाले भने यसमा यो अहिले जुन एउटा तीव्र रूपले यो समूह संस्थाहरू वृद्धि हुने चाहिँ एकै उद्देश्यका होइन यो छ। यो चरणले गर्दाखेरि अलिकति गुणात्मक भन्दा पनि संख्यात्मक रूपले बढी चाहिँ अहिले यो छ के होइन। तपाईँको नेपालमै हेर्नुहुन्छ भने अहिले 35,000 हाराहारीमा सहकारी रहेको भनेर तथ्याङ्क आएको छ। 35,000 सहकारीमा भनेपछि त त्यहाँ 64,00,000 शेयर सदस्यहरू हुनुहुन्छ भनेपछि नेपालको लगभग होइन 1/3 जनसङ्ख्या चाहिँ त्यो सहकारीमै छ। त्यसै कारणले गर्दाखेरि पनि अब तपाईँको कति ठाउँमा चाहिँ डबल तिर्बल धेरै पनि हुनुहुन्छ। त्यो के हो भने अब एउटा संस्था खोलिसकेपछि उसको धर्म नै हो कि शेयर सदस्य बनाउनु पर्ने आफ्नो कार्यक्रम दिन पर्ने, तर यो बीचमा आइरहँदा अब अहिले कुनै एउटा चरणमा आइरहँदा अहिले के भइरहेछ भने धेरै खालका दुरुपयोगहरू पनि भइरहेछन्। अब मान्छेहरूले ऋणहरू लिने होइन, ऋण लिइसकेपछि त्यसबाट जुन एउटा सम्बन्धित ठाउँमा लगानी गर्नुपर्ने हो त्यो ठाउँमा लगानी नगरेर अलिकत बाहिर यो आफ्नो खाने पिने मौज मस्ती बिहा बारी हाम्रो नेपाली समाजका त धेरै सामाजिक संस्कारहरू यस्तोमा खर्च गरिदिँदाखेरि अहिले सामाजिक के अरे संघ संस्थाहरू पनि तपाईँ चाहिँ अलिकत यो प्रति चिन्तित हुनुपर्ने देखिएको छ।
यहाँ जस्तो महिलाहरूले यहाँ जस्तो जिम्मेवार महिलाहरू जो हुनुहुन्छ जो चाहिँ एउटा जिम्मेवार पदमा पुग्नु भएको छ यहाँहरूले अब अलिकति विचार पुर्याउने बेला चाहिँ भयो।
एकदम भयो। अब यसको लागि के छ भने अहिले नेपाल सरकारले पनि के भनिरहेछ भने एकै सहकारी नीतिमै यो कुरा राखेको छ, एकै प्रकृतिका एउटा स्थानीय तहमा एकभन्दा बढी होइन अथवा वडामा एकभन्दा बढी चाहिँ संस्था खोल्न नपाइने। हिजोको दिनमा खोलियो तर अब चरणमा अब नयाँ चाहिँ यन अनुसार यो चाहिँ खोल्न नपाइने भन्ने जुन एउटा नीति ल्याएको छ यो एकदमै राम्रो छ। यसले पनि रोक्न सक्ला अब नयाँ खोल्नमा। अब यति जति छन् यो नै एकदमै धेरै छन् के। अब यसमा चाहिँ के छ भने तपाईँको चाहिँ अब धेरै जति हुनुहुन्छ नि त्यति पनि सबै सम्पन्नता सबै चाहिँ तपाईँको स्रोत साधन अनुसार सञ्चालन भइरहेको अवस्था छैन होइन, सबैमा त्यो किसिमको क्षमता पनि छैन। त्यसैले अब के गर्नुपर्ने अवस्था छ भने यो मर्जको नीतिलाई पनि सहकारी विभागले एकदमै चाहिँ तपाईँको चाहिँ गहनताका साथ लिएको छ होइन। नेपाल सरकारले सहकारी विभागद्वारा अब यो चाहिँ संघ संस्थाहरू जो यो सहकारीहरू एकै प्रकृतिको मर्ज भएर जानुपर्छ किनभने त्यसमा चाहिँ तपाईँको आर्थिक रूपले पनि सशक्त हुने अनि तपाईँको चाहिँ क्षमतागत रूपले पनि सशक्त हुने, कर्मचारीका हिसाबले पनि कम खर्चमा मेन्टेनेन्स हुने होइन, अनि दक्षवान कर्मचारीहरूको पनि अभाव नहुने अनि सदस्यहरूलाई पनि कुनै चाहिँ त्यस्तो किसिमको भार नहुने त्यसैले कारणले गर्दाखेरि अनि हामीले ठुल्ठुलो व्यवसायहरू पनि जस्तै अब बाहिरी ठाउँका हामीले समाचारहरू पढ्दाखेरि तपाईँको ठुल्ठुला चाहिँ डिपार्टमेन्टल अनि तरकारीदेखि लिएर खाद्य चिज पेय पदार्थ अनि त्यसपछि गएर जलविद्युत होइन दुध यिनी सम्पूर्ण चाहिँ अन्नबाली बिउ उत्पादन सम्पूर्ण चाहिँ सहकारीले गरेको अवस्था छ कि। अनि बल्ल हामीले चाहिँ सहकारीलाई चाहिँ उतापट्टि लगेर उत्पादन क्षेत्रतिर जोड्न सक्छौँ। अहिले चाहिँ संख्यात्मक बढी चाहिँ तपाईँ गुणात्मक कम भएको छ।
महिलाहरूलाई आर्थिक सामाजिक र पारिवारिक रूपमा पनि सशक्त बनाउन यी सबै कुराहरूले भूमिका खेल्ने भए भएर यहाँहरूले त्यसमा चाहिँ विचार पुर्याउनु
पर्ने नै हुन्छ अब होइन।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावत। संघले सञ्चालन गरेको काम र भएका उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आधाकाश, रेडियो भेरी एफएम 98.6 102.7 MHz, वीरेन्द्रनगर 8 सुर्खेत, वीरेन्द्रनगर सुर्खेत। हस्त आजका लागि कार्यक्रम यति नै। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।